रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। भाइटीका सँगै नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार सम्पन्न। हर्षोल्लासपूर्वक नेपाल सम्बत 1141 मनाएको नेवार समुदायमा आज किजा पूजा मनाइँदै। हिजो 1197 जना कोरोना संक्रमित थपिए। नेपालमा 33,379 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। पश्चिमी वायुको प्रभावले अबका दुई दिन देशका अधिकांश स्थानमा वर्षा हुने। मौसम बदलीसँगै उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात शुरू। र अमेरिकाको मोडर्ना कम्पनीले विकास गरेको कोविड 19 विरूद्धको भ्याक्सिन 95% सफल भएको दावी। समाचार अब विस्तारमा। तिहारको अन्तिम दिन हिजो परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा समृद्धिको कामनाका साथ टीका लगाएर भाइटीका मनाइएको छ। हिजो भाइटीका पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्यको प्रतीकको प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको छ। दिदी बहिनीले आफ्नो दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्टचिरञ्जी का साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई न ओइलाउने मखमली सयपत्री र दुबोको माला लगाइदिएर दीर्घायुको कामना गर्दछन्। टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर कठुस मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई कक्षे अनुसार सौभाग्यका प्रतीक कपड़ा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। दिदी बहिनी नहुनेका लागि हिजोको दिन काठमाण्डुको रानी पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिर खुल्ला गरियो। यसपटक 5 वर्ष अघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुननिर्माणपछि पहिलो पटक खुल्ला गरिएको हो। भाइटीकाको भोलिपल्ट आज देशभरका नेवा समुदायले किजा पूजा अर्थात भाइ पूजा मनाउँदैछन्। आज पनि महापूजाकै दिनमा जस्तै मण्डप तयार गरी बिमिरो लगायतका सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ। आज पञ्चतत्वको सगुन दिई पूजा गरी आफ्नो भाइको दीर्घायुको कामना गर्दै किजा पूजा गरिने परम्परा रहेको छ। किजा पूजाको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत अनुसारको नयाँ वर्ष हिजो मनाइयो। राष्ट्रिय विभूति शंकरधर साखुवाले विक्रम सम्बत 937 गरीब जनताको ऋण मोचन गरी नेपाल सम्बतको शुरूआत गराउनु भएको थियो। नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर त्रिरत्न मानन्दरले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको मौलिक नेपाल सम्बन्धले सम्पूर्ण नेपाली बीच आपसी सद्भाव सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय विभूति शंकरधर साकवा प्रतिष्ठानले नेपाल सम्बन्ध 1141 अवसरमा हिजो मध्यपुर थिमीमा आयोजित माल्यार्पण कार्यक्रममा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपाल सम्बन्धलाई देशव्यापी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैगरी नेपाल सम्बत 1141 अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रूपमा अंकित भएको र यसलाई मुलुक निर्माणको आधार स्तम्भका रूपमा आत्मसात गरिएको बताउनु भएको छ। सिंगो देश नयाँ संविधान अनुरूप नयाँ संरचनागत मौलिक पूर्वाधार नयाँ संरचनागत भौतिक पूर्वाधार र मानवीय विकास क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनुहुँदै उहाँले एकता मार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैबाट समर्थन हुने विश्वास व्यक्त गर्नुभएको छ। शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय विभूति शंकरधर साखवाद्वारा प्रवर्धन गरिएको नेपाल सम्बत नेपालको मौलिक राष्ट्रिय सम्बत भएको बताउनु भएको छ। नेपाल सम्बत 1141 अवसरमा राष्ट्रिय विभूति शंकरधर साखवा प्रतिष्ठानले हिजो नयाँ थिमीमा आयोजना गरेको मध्यपुर थिमीको शंकरधर साखवाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै मन्त्री श्रेष्ठले नेपाल सम्बतको नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शंकरधर साखवाको योगदानलाई सम्झाउने गरेको बताउनुभयो। मन्त्री श्रेष्ठले समाजसेवी साखवाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा उहाँको उदारताको कदर गरेर राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिएको उल्लेख गर्नुभयो। उहाँले जनताको ऋण मोचन गरेर मौलिक सम्बन्ध चलाउने व्यक्तित्व कुनै जात विशेषको मात्र नहुने उल्लेख गर्नुभयो। तराई क्षेत्रमा हिजो भैयादूज पर्व मनाइएको छ। भारत द्वितीय वा भातृ द्वितीय पनि भनिने यो पर्वमा दिदी बहिनीले सप्तरंगी टीका लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदी बहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपड़ा र दक्षिणादि सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। यसैबीच मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि बाटोको आकृति बनाउने कार्य शुरू भएको छ। सामा चकेवा बहिनी दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गर्ने यो पर्व द्वितीय तिथिदेखि पूर्णिमासम्म मनाइन्छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि मंगसिर 3 गते दिउँसो 1 बजे बस्ने भएको छ। यसअघिको बैठकमा स्थायी कमिटिको निर्णय कार्यान्वयन, कर्णाली समस्या तथा कोरोनाका कारण उत्पन्न भएका समस्या लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। यसअघि सचिवालय बैठक बस्न नसकेपछि 5 जना सदस्यले बैठक राख्न अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षलाई पठाएको पत्र लगायतका कागजात सबै सदस्यलाई वितरण गरिएको र त्यसमा अध्ययन गरेपछि थप छलफल हुने उहाँले जानकारी दिनुभयो। हिजो थप 2,934 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 1,76,364 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना मुक्त हुने दर 83.6% पुगेको छ। यसैगरी हिजो थप 1,197 जना संक्रमित थपिएका छन्। हिजो 4,832 नमूना परीक्षण गर्दा 735 जना पुरूष तथा 462 जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँ उपत्यकामा मात्रै 455 जना पुरूष तथा 352 जना महिला गरी जम्मा 807 जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कुल संख्या 2,10,973 पुगेको छ। कुल संक्रमित मध्ये 66% अर्थात 1,39,565 जना पुरूष तथा 33% अर्थात 71,408 जना महिला रहेको मन्त्रालयले जनाएको छ। हिजो 33,379 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 28,449 जना होम आइसोलेशनमा रहेका छन् भने 4,930 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनहरूमा रहेका छन्। यसैगरी गम्भीर लक्षण देखिएका 354 जनाको आईसीयू तथा 64 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना भाइरस संक्रमणबाट हिजो थप 9 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको कुल संख्या 1,230 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना महामारीका कारण अछाममा मानव अधिकार हननका घटना बढ़िरहेको अधिकार कर्मीहरूले बताएका छन्। विभिन्न क्षेत्रबाट मानव अधिकार हनन भएको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारवाला जिम्मेवार बन्नुपर्नेमा अधिकारीहरूले जोड़ दिएका छन्। अछामबाट हाम्रो संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
हाल सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित भइरहेको पाइएको सरोकारवालाको भनाइ छ। अधिकार कर्मी तथा अन्तर पार्टी महिला सञ्जाल अछामका अध्यक्ष बिन्दु रावल:
सबैको मारको खेप भनेको महिला हो। पहिला केटाकेटी स्कुल जान्थ्यो, दिउँसो घरको हट्थ्यो, होइन? अब 6 महिनादेखि 7 महिनादेखि केटाकेटी सब घरमै छन्। श्रीमान इन्डिया हुन्थ्यो अथवा घरका कोही कमन मान्छे इन्डिया हुन्थ्यो, इन्डियाबाट पैसा आउँथ्यो, त्यसले अलिकति आयोजनमा सहज हुन्थ्यो, त्यसको मार पनि अब महिलालाई।
पछिल्लो समय विद्यालय पठन पाठन बन्द हुँदा बालबालिका शिक्षा लिनबाट वञ्चित भएका र यसले पनि भावी दिनमा ठूलो असर हुनेमा पनि अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नागरिक समाज अछामका अध्यक्ष शंकर रावल:
बालबालिका भनेको त नेपालको एउटा जगै हो नि, अब त्यो चाहिँ जग नै अहिले चाहिँ खतमै हुने अवस्था आइसकेका छ, उनीहरूको चाहिँ समय बर्बाद भइरहेको छ। यो बारेमा तानी सरकारलाई पनि हामीले त्यही घचघचाउनु पर्ने बेला आइसकेका छ।
शिक्षा क्षेत्र लामो समयदेखि ठप्प हुँदा बालबालिकामा ठूलो असर परेको भन्दै यसको समाधानका लागि स्थानीय तह पनि जिम्मेवार बन्नुपर्ने जिल्ला बारी काय अछामका अध्यक्ष कृष्ण प्रसाद ढुङ्गानाको भनाइ छ।
पालिका 10 वटा छैन जिम्मेवारी, उनीहरूले त्यो घुम्ती कमसेकम टाइम ब्रेक गरेर समय मिलाएर खै पढाएको बाबा, यो वर्ष भयो, यो चैतदेखिको सवाल हो, आजको सवाल होइन नि त, कति समय हामी व्यतीत गरिसक्यौँ, अब कोर्सै सिलेबसका कुरा गर्ने हो भने यो जिम्मेवारी तपाईँ हामीले कतिको बनाउँछौ पालिकालाई।
कोरोना महामारीका कारण लामो समयपछि विदेशबाट फर्केका र घरायसी झगडा हुने गरेको र त्यसका कारण बहुविवाह समेत हुने गरेको पाइएको अधिकार कर्मीको भनाइ छ। सुरक्षित आवास गृहका मनोविमर्शकर्ता पार्वती बोहरा,
श्रीमतीसँग झगडा भयो हुने बित्तिकै अर्को बिहे गरेको यस्तो केसहरू हामीसँग धेरै, तर यहाँ दर्ता भएको छैनन्, फोनबाट यति केसहरू आइरहेको छ, हामी के गरौँ, मेरो श्रीमानले बिहे गर्यो।
जिल्लामा हत्या हिंसाका घटना बढिरहँदा यसको बढी मारमा महिला परेको मानव अधिकार रक्षक सञ्जाल अछामका अध्यक्ष दूतकला विष्ट बताउनुहुन्छ।
महिलाहरूले उहाँको चेक जाँच नगराएर मात्रै हो, धेरै आमालाई चाहिँ अहिले डिप्रेसनको समस्या आउनेको।
मानव अधिकार हरेक मानिसको अधिकार हो, कुनै पनि बहानामा कसैको पनि अधिकारको हनन हुनु हुँदैन। महिला तथा बाल बालिकामाथि हुने हिंसा, बलात्कार, कुटपिट, हत्या, आत्महत्या, दुरुत्साहन, दुर्व्यवहार आदि सभ्य समाजका लागि अहितकारी कार्य हुन्। यस्ता कार्य कानूनी रूपमा दण्डनीय हुन्छन्। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है, नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार। समाचारमा पुनः स्वागत छ। पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ। मौसम बदली भएसँगै मुलुकका विभिन्न हिमाली जिल्लामा हिमपात शुरू भएको छ। हिजो बिहानैदेखि माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। हिउँ परेपछि डोल्पामा चिसो अत्यधिक बढ़ेको स्थानीयवासीले बताएका छन्। माथिल्लो डोल्पा स्थित सेफ फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, सालदाङ, धो, तिन्जे, छार्का, मुकुट लगायतका बस्तीहरूमा गैरातीदेखि नै हिमपात शुरू भएको से फोक्सुण्डो गाउँपालिका 8 वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो। हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा 2 इन्चसम्म हिउँ जमेको उहाँले जानकारी दिनुभयो। यस्तै तल्लो डोल्पामा पर्ने सर तारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाड़ा, काईगाउँ, रेमी, नर्कु, लाहा, लिकु लगायतका गाउँमा वर्षा शुरू भएसँगै चिसो वात्तै बढ़ेको छ। यस्तै बलाङ, मुकोट, कागमारा लगायतका स्थानमा वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ़ेपछि भाइटीका समेत प्रभावित भएको त्रिपुरा सुन्दरी नगरपालिका 1 दिलबहादुर विष्टले जानकारी दिनुभयो। यस्तै उत्तरी गोर्खामा हिमपात शुरू भएको छ। मौसममा बदली भएसँगै लो, समागाउँ, चुम्चेत र छेकमपारमा लगायतका क्षेत्रमा हिमपात शुरू भएसँगै जनजीवन प्रभावित बनेको समागाउँका स्थानीय मिङमार लामाले जानकारी दिनुभयो। हिमपातका कारण आवासीय रूपमा सञ्चालनमा रहेका विद्यालयहरू समेत चलाउन कठिनाई भएको उहाँले बताउनुभयो। हिमपातका कारण लार्के पास र रोइला नाका जाने बाटो समेत अवरूद्ध भएको छ। ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका 6 लेलेपको धुन्सामा धुन्सा फाउण्डेशनको भवनमा पहिलोपटक स्वास्थ्य इकाई कार्यालय निर्माण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि यही मंगिर 5 ताप्लेजुङ जाने कार्यक्रम तय भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले चीनको तिब्बतसँग सीमा जोड़िएको टिप ताला भन्ज्याङको पनि निरीक्षण गर्नुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो। उक्त कार्यक्रमको तयारीका लागि सो क्षेत्रमा सरसफाई र सुरक्षाको व्यवस्था गरिएको छ। ताप्लेजुङको सीमावर्ती गाउँ ओलाञ्चुङ गोलामा यसअघि असोध 21 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सशस्त्र प्रहरीको बोर्डर सुरक्षा पोस्ट बीओपी उद्घाटन गर्नुभएको थियो। हिमाली बस्ती धुन्सा पर्यटकीय क्षेत्रका साथै कञ्चनजंघा हिमालको आधार शिविर पनि हो। जिल्ला सदरमुकाम फुङलिङदेखि धुन्सा र ओलाञ्चुङ गोला 26 कोष टाढा दूरीमा पर्दछ। दुई दशक अघिदेखि पर्वतमा नेपाल सरकार यूएनडीपी र विश्व ब्याङ्कको लगानीमा निर्माण भएका जिल्लाका 11 लघु जलविद्युत आयोजना बन्द भएका छन्। 3 वर्ष अघिसम्म 3 मात्र आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि बन्द भएका हुन्। बजारमा फूलको माग बढ़ेसँगै तनहुँका किसानहरू व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य खेतीको तुलनामा कम परिश्रममा नै राम्रो आमदानी हुने हुँदा व्यावसायिक फूल खेतीतर्फ लागेको किसानहरूको भनाइ छ। तनहुँबाट हाम्रो संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
चाडपर्व र विभिन्न कार्यक्रममा खपत हुने सयपत्री फूलको माग अत्याधिक छ। पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा भारतीय फूलमा निर्भर नेपाली बजारमा नेपालका फूल उत्पादक किसानहरूले पहुँच विस्तार गर्न थालेका छन्।
विदेशबाट करोडौं रुपियाँको फूल देशभित्र नै आमदानी गर्न सकिन्छ भने हामी नै गरौँ भन्ने हिसाबले हामीले अघिल्लो वर्षबाट सुरु गर्यौं।
बारीका कालना र पाटाहरूमा ढकमक्क फुलेका सयपत्रीको माला उनेर बजारमा लैजान यहाँका किसानहरू व्यस्त छन्। शुक्ला गण्डकी नगरपालिका दुलेगौड़ाका ऋतु भाई बजारमा अनुसार फूल पुर्याउन नसकेको बताउनुहुन्छ।
फूल पनि राम्रो कलरको ग्राहकले मन पराउने खालको कलर पर माग पनि निकै फूल पुर्याउन सकिएन।
तनहुँ सहित पोखराका बजारहरूमा अत्याधिक माग भएका कारण फूल खेतीले आर्थिक रूपमा राम्रो टेवा पुग्ने हुँदा व्यावसायिक रूपमा लाग्न सकिने बताउनुहुन्छ। शुक्ला लाइभ स्टक प्रालीका कोषाध्यक्ष नवराज गौतम।
फूल खेती चाहिँ सम्भावना छ, दुई रोपनीमा छ हाम्रो अहिले, अर्को वर्ष विस्तार गरेर 8-10 रोपनीमा गर्ने योजना।
जिल्लामा फूल खेती गर्नेहरूमा उत्साह थपिँदा पनि बजारमा बिचौलिया प्रविधि हावी हुनु किसानहरूको लागि दुःखद पक्ष रहेको भीमाद नगरपालिका 8 सिमलेका फूल उत्पादक किसान गोविन्द अधिकारीको गुनासो छ।
मार्केटकै समस्या त हो नि, बिचौलिया हुन्छ नि, यहाँबाट हामीले चाहिँ 2 रुपियाँ थुङ्गा उनीहरूले बेच्दाखेरि सामान्यतया 5 रुपियाँमा बेच्छन्।
बजारको अत्याधिक माग र अन्य बाली भन्दा उत्पादनमा झन्झट कम हुने फूल खेती आर्थिक समृद्धिको राम्रो आधार बन्ने किसानहरूको विश्वास छ। वर्षेनी करोड़ौं रूपैयाँको फूल आयातलाई कम गर्न राज्य स्तरबाट फूल खेती गर्ने कृषकहरूलाई हौसला र उचित वातावरण तयार पार्नुपर्ने देखिन्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल, तनहुँ।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मञ्जुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मञ्जुरीलाई मञ्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मञ्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अर्को अन्तर्राष्ट्रिय समाचार। अमेरिकी कम्पनी मोडर्नाले नयाँ विकास गरेको कोविड 19 विरूद्धको भ्याक्सिन 95% सफल हुने दावी गरेको छ। यसअघि अमेरिकी फाइजर कम्पनीले उत्पादन गरेको भ्याक्सिन 90% सफल भएको थियो। मोडर्ना कम्पनीले उत्पादन गरेको यो भ्याक्सिनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास गरिएको सो कम्पनीले जनाएको छ। आगामी केही सातापछि नै भ्याक्सिनलाई आवश्यक प्रक्रिया पुर्याई प्रयोगमा ल्याइने सो कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कम्पनीले सो भ्याक्सिनको विकास आफ्नो निकै ठूलो उपलब्धि भएको पनि बताएको छ। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 13,31,600 बढ़ी पुगेको छ। गत 24 घण्टामा विश्वभर 4,94,724 जना संक्रमित थपिएका छन् भने अहिलेसम्म कुल 5,53,30,000 भन्दा बढ़ी संक्रमित भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था वर्ल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा अमेरिकामा 1,53,161 जना संक्रमित थपिएका छन् भने 711 जनाको मृत्यु भएको छ। यस्तै छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 28,377 जना संक्रमित थपिएका छन् भने 443 जनाको मृत्यु भएको छ। ब्राजिलमा 13,647 जना संक्रमित थपिएका छन् भने 256 जनाको मृत्यु भएको छ। यस्तै युरोपेली मुलुक फ्रान्समा गत 24 घण्टामा 9,406 जना संक्रमित थपिएका छन् भने 506 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा रसियामा 22,788 जना संक्रमित थपिएका छन् भने 303 जनाको मृत्यु भएको छ। स्पेनमा 12,700 58 जना संक्रमित थप भएका छन् भने 162 जनाको मृत्यु भएको छ। बेलायतमा गत 24 घण्टामा 21,363 संक्रमित थपिएका छन् भने 213 जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपतिका विजयी उम्मेद्वार जो बाइडेनले कोरोना भाइरसको सामना गर्न समन्वयको खाँचो परेको बेला वर्तमान राष्ट्रपति ट्रम्पले विभिन्न अवरोध खड़ा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेको बताउनु भएको छ। डेलावेयरमा आयोजित एक कार्यक्रममा भावी राष्ट्रपति बाइडेनले जनमतबाट परास्त भइसक्दा पनि आफ्नो पराजय स्वीकार गर्न नसक्ने ट्रम्पको व्यवहारलाई लज्जास्पद भनी टिप्पणी गर्नुभएको छ। ट्रम्पले सोमबार गरेको ट्वीटमा आफूले चुनाव जितेको पुनः दावी गर्नुभएको छ। मध्य अमेरिकी राष्ट्रहरूमा वित्तण्डा मचाइरहेको समुद्री आँधी लोटा आज निकारागुआ र हन्डुरसको पूर्वी भागमा प्रवेश गर्दैछ। 260 किलोमिटर प्रतिघण्टाको वेगमा चलेको यो आँधी त्यस क्षेत्रमा गत सन् 1932 पछिकै सबैभन्दा शक्तिशाली पाँचौं तहको समुद्री आँधी रहेको विशेषज्ञहरूले बताएका छन्। लोटा प्रभावित मध्य अमेरिकी राष्ट्रहरूमा भीषण वर्षा र बाढ़ी पहिरोको जोखिम रहेकाले सुरक्षित रहन सर्वसाधारणलाई त्यस क्षेत्रका राष्ट्रहरूले अपील गरेका छन्। समुद्री आँधी बाम्बेले फिलिपिन्सपछि भियतनाममा विनाश गरेको छ। 90 किलोमिटर प्रति घण्टाको वेगमा रहेको सो आँधीले कैयौं रूखहरूलाई जरैदेखि उखेली भवनहरू भत्काएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले चारजना अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ पठाएको छ। तीनजना अमेरिकी र एकजना जापानी अन्तरिक्ष यात्री रहेको सो टोलीलाई रकेटमा राखेर फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो। अब आर्थिक समाचार।
विभिन्न बीमा कम्पनीहरूको साधारण शेयर आईपीओ बजारमा आउने भएको छ। नयाँ 9 बीमा कम्पनीले 5,65,00,00,000 रूपियाँ बराबरको साधारण शेयर जारी गर्ने तयारी शुरू गरेका छन्। जसअनुसार सिटिजन लाइफले 75,00,00,000 रूपियाँ बराबरको, युनियन लाइफले 64,50,00,000 रूपियाँ बराबरको, आईएमई लाइफले 60,00,00,000, ज्योति लाइफले 66,00,00,000 मूल्य बराबरको आईपीओ निष्कासन गर्न लागेका हुन्। यसै गरी महालक्ष्मी लाइफले 60,00,00,000, प्रभु लाइफले 60,00,00,000, रिलायबल नेपाल लाइफले 60,00,00,000 र सन नेपाल लाइफले 60,00,00,000 रूपियाँको आईपीओ जारी गर्ने भएका छन्। बीमा समितिले गरेको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरूले 2,00,00,000 रूपियाँ र निर्जीवन बीमा कम्पनीहरूले 1,00,00,000 पुँजी पुर्याउनु पर्ने रहेकाले बीमा कम्पनीहरूलाई साधारण शेयर आईपीओ निष्कासन गर्नुपर्ने दबाव परेको हो। यसअघि नयाँ बीमा कम्पनी मध्ये अजोर, सानिमा जनरल, जनरल इन्सुरेन्स र रिलायन्स लाइफ इन्सुरेन्सले सर्वसाधारण शेयर जारी गरिसकेका छन्। नेपालमा हाल कुल 40 बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्। लामो समयको लकडाउनका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ। पर्यटकीय क्षेत्र चितवनको सौराहा, तनहुको बन्दीपुर, कास्कीको पोखरा लगायतका क्षेत्रमा अहिले पर्यटकको चहलपहल केही बढ्न थालेको त्यस क्षेत्रका पर्यटन व्यवसायीहरूले बताएका छन्। बन्दीपुर पर्यटन विकास समितिका पूर्वाध्यक्ष बैश गुरूङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको बताउनुभयो। आन्तरिक पर्यटक आकर्षित गर्न बन्दीपुरका व्यवसायीले छूट प्याकेज समेत राखेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ। यसै गरी कास्कीका विभिन्न पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको होटल व्यवसायी शक्ति गौचनले बताउनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठीबाट। पालो भएको छ खेल समाचारको।
नेपाली राष्ट्रिय फुटबल टीमले मंगलबार बंगलादेशसँग मुजियो वर्षो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत अन्तिम खेल खेल्दैछ। यो खेल नेपाली समय अनुसार अपरान्ह 4:45 बंगबन्धु रंगशाला ढाकामा हुनेछ। पहिलो खेलमा 2-0 गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेल कुनै पनि हालतमा जित्ने लक्ष्य लिएको छ। 5 वर्षपछि पहिलो पटक बंगलादेशसँग पराजित भएको नेपालले मंगलबारको खेलमा कम्तीमा 2-0 गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी सुटआउटबाट तय हुने भएकाले पनि मंगलबारको खेल जित्ने गरी मैदान उत्रने नेपाली टीमले जनाएको छ। फिफा वरितामा नेपालभन्दा बंगलादेश अगाडि रहे पनि पछिल्लो 5 वर्षदेखि नेपाल हावी हुँदै आएको थियो, तर पहिलो गेममा पराजित भएपछि नेपाली टीमको स्तर खस्कदै गएको हो त भन्ने आम प्रश्न पनि उब्जिएको छ। नेपाली टीमका स्ट्राइकर नवयुग श्रेष्ठले पहिलो म्याचमा पराजित भए पनि मंगलबार हुने खेलमा जित्ने लक्ष्य लिएको बताए। बंगलादेशको तुलनामा नेपालले तयारी गर्ने समय कम पाएकाले पनि खेलाड़ीका बीचमा तालमेल नमिलेको बताए। पहिलो खेलमा नेपालले मेन टू मेन मार्किङ गर्न नसक्नु र मिस पा पास हुनु नै हारको कारण रहेको नवयुक्त श्रेष्ठको स्वीकारोक्ति छ। त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर टिम बंगलादेशसँगको खेलका लागि तयार रहेको बताउनुभयो। पहिलो खेलमा डिफेन्डिङ सेटमा सचेत अपनाउन नसक्दा गोल खान पुगेको बताउँदै यो गल्ती दोस्रो खेलमा नहुने बताउनुभयो। पहिलो खेलमा तीनजना खेलाड़ीले डेब्यू गर्ने अवसर पनि पाए। विकास खवासले शुरूमै प्लेइङ एघारमा स्थान बनाउँदा एरिक बिष्ट र दर्शन गुरुङले सब्स्टिच्युट रूपमा डेब्यू गरेका थिए। उनीहरूको प्रदर्शन राम्रो नै भएकाले मंगलबारको खेलमा प्लेइङ एघार बनाउँदा केही परिवर्तन हुने संकेत पनि प्रशिक्षक महर्जनले जानकारी गराउनुभयो। पहिलो खेलका लागि गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि रजिन धिमालले खेल गुमाएका थिए। उनी अहिले फिट भएर टीमसँग अभ्यासमा पनि जोडिएका छन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही धेरै स्थानमा वर्षा हुने, उच्च हिमाली र पहाड़ी भेगमा हिमपात हुने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 16.5 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:27 भयो भने सूर्यास्तबारे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। भाइटिकासँगै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सम्पन्न। हर्षोल्लासपूर्वक नेपाल सम्बत 1141 मनाएको नेवार समुदायमा आज किजा पूजा मनाइँदै हिजो 1197 जना कोरोना संक्रमित थपिए। नेपालमा 33,379 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। पश्चिमी वायुको प्रभावले अबका दुई दिन देशका अधिकांश स्थानमा वर्षा हुने, मौसम बदलीसँगै उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात शुरू। अमेरिकाको मोडर्ना कम्पनीले विकास गरेको कोविड 19 विरूद्धको भ्याक्सिन 95% सफल हुने दावी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।